रकू नंबर 6, आयत नंबर 130 से 141, 130 से 141। टॉपिक लिखिए, जब तख्त गिराए जाते हैं। एक का तख्त था उल्टा और दूसरा तख्त पे सवार हो गया। ये है अल्लाह की सुन्नत तारीख के आईने में। वलकद अखज़ना आल फिरऔना बिस्सिनीन व नक़्स मिन अस्समरात। हमने फिरौन वालों को मुब्तला किया कहत साली में और फलों की कम पैदावारी में, ताकि वो नसीहत कबूल करें। कभी कभी हमारी ज़िंदगी में भी मुश्किलात इसीलिए आती हैं कि हम सबक सीखें। एक जेम लिख लीजिए, मुसीबत आपकी उस्ताद बन जाती है, बशर्ते कि आप उससे सबक सीखें। अपनी ज़िंदगी की हर मुसीबत और मशक्क़त को अपना उस्ताद बना लीजिए, फिर देखिए आपके कितने ज़्यादा उस्ताद होंगे और आप उनसे सीख कर निखरते जाएंगे इंशाल्लाह। होता क्या, जब कभी खुशहाली आ जाती तो कहते ये तो हमारे लिए होना ही था, और अगर कोई बदहाली पेश आती तो मूसा अलैहिस्सलाम और इनके साथियों की नहुसत बतलाते। याद रखो, इनकी नहुसत अल्लाह के पास है, लेकिन इनके अक्सर लोग नहीं जानते। और यूं कहते, कैसी ही बात हमारे सामने लाओ कि इनके ज़रिए से हम पर जादू चलाओ, फिर भी हम तुम्हारी बात हरगिज़ न मानेंगे। फिर हमने इन पर तूफ़ान भेजा और टिड्डियाँ और घुन का कीड़ा और मेंढक और खून, और ये सब खुले खुले मौजज़े थे। बस वो तकब्बुर करते रहे और वो लोग कुछ थे ही जराइम पेशा। और जब कोई अज़ाब इन पर वाक़ होता तो यूं कहते कि मूसा, हमारे लिए अपने रब से दुआ कीजिए। देखिए, सुस्त कौमें खुद दुआ भी नहीं करती। जैसे आज हमने भी कोई दुआ करानी हो तो मौलवी साहब को बुलाते हैं, मौलवी साहब दुआ कर जाए। हालांकि अल्लाह जितनी आपकी दुआ आपके अपने हक़ में सुनता है, उतनी शायद मौलवी साहब की दुआ आपके हक़ में ना लगे। और कौन सी दुआ, जिसका आप इसने आपसे अहद कर रखा है। क्या सोचते हैं कि नेक लोगों से तो अल्लाह ने अहद लिए हुए हैं कि मैं आपकी दुआ ज़रूर सुनूंगा। अगर आप इस अज़ाब को हमसे हटा दें तो हम ज़रूर ज़रूर आपके कहने से ईमान ले आएंगे, और हम बनी इसराइल को भी रहा करके आपके हमराह कर देंगे। और फिर जब इनसे अज़ाब कोई ख़ास मुद्दत तक के लिए, जो कि इनको पहुंचना था, हटा देते तो वो फ़ौरन अहद शिकनी करने लगते हैं। हम तो नहीं ऐसा करते। बीमार हो गए, जान जाने के ख़तरे हैं, क्या कहते हैं, अल्लाह इस बीमारी से निजात दे दे, मैं बड़ी नेक हो जाऊंगी, 5 नमाज़ें पढ़ूंगी पूरी, रोज़े तो कभी नहीं छोड़ूंगी। फिर अल्लाह सेहत दे देता है, 2-4 दिन तक वादा याद रहता है, फिर भूल जाते हैं। याद रखिए, ख़ुद से किए हुए वादे बड़ी जल्दी भूल जाते हैं। तो जब भी कोई नियत करे ना किसी अच्छे काम की बुरे वक्तों में, तो उसको लिख लें, 2-4 लोगों को बता दें, क्योंकि जब अच्छे वक्त आते हैं ना, वो बड़ा मुश्किल वक्त होता है, फिर हमें अल्लाह के हुक्म भूल जाते हैं। फिर हमने इनसे बदला लिया, यानी इनको दरिया में गर्क कर दिया, और इन सब से कि वो हमारी आयतों को झुटलाते थे और इनसे बिल्कुल गफलत करते थे। हमने इन लोगों को, जो बिल्कुल कमज़ोर शुमार किए जाते थे, सरज़मीन के मशरिक और मगरिब का मालिक बना दिया, जिसमें हमने बरकत रखी है। और आपके रब का नेक वादा बनी इसराइल के हक़ में इनके सब्र की वजह से पूरा हुआ। सब्र ज़ाया नहीं जाता, ज़ाती मामलात में भी और इज्तमाही मामलात में भी। अल्लाह हमें साबिर बना दे। और हमने फिरौन के और इसकी कौम के खुद साख्ता बनाए हुए कामों को, और जो बड़ी बड़ी इमारतें वो बनवाते थे, सब को दरहम बरहम कर दिया। और हमने बनी इसराइल को दरिया से पार उतार दिया। बस इन लोगों का एक कौम पर गुजर हुआ, जो अपने चंद बुतों पर बैठे हुए थे। कहने लगे, ए मूसा, हमारे लिए भी एक माबूद ऐसा ही मुकर्रर कर दीजिए जैसे इनके माबूद हैं। आपने फरमाया, वाकई तुम लोग बड़ी जहालत बरतते हो, यानी मूर्तियों के पुजारी, जिनके हाल ने तुम्हें भी धोखे में डाल दिया। इनका मुकद्दर तबाही और इनका ये फ़ेल बातिल और खसारे का बायस है। देखिए, जब अंदर ईमान नहीं गया होता ना, तो ये होता है, जीते जागते जिंदा फिरौन से अल्लाह ने इनको निजात दी, उसको इनकी आंखों के सामने दरिया में डुबो दिया, शुक्र करें। कहते नहीं, अब पत्थर का बुत बना दे जिसको बैठकर पूजें। जब कौमों का तज़किया नहीं हुआ होता ना, तो वैसे ही उल्टे सीधे मुतालबे करते हैं। मूसा ने क्या कहा, फरमाया कि अल्लाह के सिवा और किसी को तुम्हारा माबूद तजवीज़ कर दूं, हालांकि इसने तुमको तमाम जहान वालों पर फोकियत दी। और वो वक्त याद करो जबकि हमने तुमको फिरौन वालों से बचा लिया, जो तुमको बड़ी सख्त तकलीफ़ें पहुंचाते थे, तुम्हारे बेटों को कत्ल कर डालते और तुम्हारी औरतों को ज़िंदा छोड़ देते थे, और इसमें तुम्हारे परवरदिगार की तरफ से बड़ी भारी आजमाइश थी। ये आखिरी जुमले पे गौर करें, जुल्म तो फिरौन कर रहा था, بیٹوں کو مرواتا تھا کہ ان کی نسل کٹے، بیٹیوں کو کیوں زندہ چھوڑتا تھا غیرت ابھارنے کے لیے، ان سے فائدے اٹھانے کے لیے؟ لیکن اللہ کہہ رہے ہیں کہ یہ آزمائش میری طرف سے تھی، یہ کیا سمجھ آئی بات؟ بات یہ سمجھ آئی، اللہ جب کسی قوم سے ناراض ہوتا ہے، ان سے غصہ کرتا ہے، تو ان پہ برے لوگوں کو حکمران بنا دیتا ہے۔ برے حکمران ہمارے اعمال کی بدلی ہوئی شکل ہوتے ہیں، لکھ لیجئے اعمالکم اعمالکم۔ قوم اچھی ہوگی، اچھے لوگ سامنے آئیں گے، قوم بری ہوگی، برے لوگ سامنے آئیں گے۔ تو ہم نے اس حصے میں کیا سیکھا؟ آیت 131 میں ایک لفظ آیا تھا حسنہ، ان کو حسنہ کیا پہنچتی تھی؟ غلہ اور پھلوں کی فراوانی۔ اور سیاح کیا لفظ آیا؟ اس سے مراد کیا تھا؟ قحط سالی اور پیداوار میں کمی۔ کرتے کیا تھے؟ بھلائی کا سارا کریڈٹ خود لیتے تھے، ہاں یہ ہماری محنت ہے، ہم بھی تو اتنا کام کرتے ہیں اور ہماری پلاننگس ہیں۔ اور جب کبھی کوئی بدحالی آتی، کوئی مس مینجمنٹ ہوتی، تو کہتے یہ موسیٰ کی اور ان کے ساتھیوں کی ساری وجہ ہے، اور نعوذ باللہ ان کی نحوست کے اثرات ہم پہ پڑے ہیں۔ خود سے پوچھئے، جب میرے اوپر کوئی مشکل آتی ہے تو میں اس کا قصوروار خود کو ٹھہراتی ہوں کہ دوسروں کو؟ چھوٹی سی بات سمجھا دوں، بات تو یہ ہے فرعون کی اور موسیٰ کی دور کی، اور یاد رکھیے کہ فرعون جو تھا نا، یہ سیاسی فساد کا سمبل ہے ادھر، اور یہاں نبی صلی اللہ علیہ وسلم اور موسیٰ میں یہ مماثلتیں دکھائی جا رہی ہیں کہ جیسے موسیٰ کے سامنے جو قوم تھی وہ بڑی سٹبن تھی، ضدی تھی، ہٹ دھرم تھی، اسی طرح اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ بھی تھے۔ نبی صلی اللہ علیہ وسلم کو بھی اللہ نے دو مقاصد کے لیے بھیجا تھا، اور بن موسیٰ علیہ السلام کو بھی بھیجا تھا۔ موسیٰ علیہ السلام اکیلے تھے، ان کے پاس کوئی بہت بڑی فوج نہیں تھی، لیکن اللہ تعالیٰ نے فرعون کو ڈبو دیا اور فوج کی ضرورت نہ پڑی۔ اب سوال پیدا ہوتا ہے کہ جو بات ادھر میرے آپ کے سمجھنے کی ہے وہ کیا ہے؟ جب کبھی آپ پہ کوئی تکلیف آئے، مثلا بات تو جوک کی ہے، ہنسیے گا نہیں تو سنا دیتی ہوں۔ بیگم اپنے ہسبینڈ سے کہتی ہیں، یہ آٹا کہاں سے لائے تھے آپ؟ کہتا کیا ہو گیا بیگم؟ کہتی ساری روٹیاں جل گئیں۔ کچھ لوگوں کا یہ ایٹیچیوڈ ہوتا ہے۔ الزام تراشی کی حد، خود سے سوال کیجئے، جب میری زندگی میں کوئی حادثہ آتا ہے، چوٹ لگتی ہے، خود کو قصوروار سمجھتی ہوں یا دوسروں کو؟ مثلا راہ چلتے ہوئے کرسی سے پاؤں ٹکرا گیا، کچھ لوگ کہیں گے کرسی تو رکھی کیوں تھی؟ آپ کو جواب دینا آتا ہے لیکن آپ دیتے نہیں، دل میں آپ کا کہتے ہیں آپ کی آنکھیں نہیں ہیں، ذرا کرسی سے ہٹ کے چلتے۔ زندگی میں اپنے صدموں کو سہنا سیکھیے۔ سب سے بڑی چیز جو میں نے اپنی پوری زندگی میں دیکھی ہے، اللہ خیر کس کو دیتا ہے؟ اللہ نعمتوں کی بارش کس پہ کرتا ہے؟ اللہ دل کا سکون اور مشکلات میں بھی دل کو جماتا کس کے ہے؟ جو اللہ کے فیصلوں کو دل کی خوشی سے قبول کرتا ہے۔ یہی تھا میرے نصیب میں، آج کے بعد گلہ نہیں کروں گی، یہی ہونا تھا، آج کے بعد بڑا دعویٰ نہیں کروں گی۔ اگر آپ اور میں اپنی تکلیفوں میں سے دوسروں کو نکال دیں، اس کا قصور، اس کا مشورہ، اس کا فیصلہ، اس نے مجبور کیا، اس نے سبب باغ دکھائے، اس نے یہ کہا وہ، کہ ان کو نکال دیں بیچ میں، یقین کریں آپ ولی اللہ بن جائیں، پھر صرف آپ ہوں گے اور آپ کا رب ہوگا۔ انما اشکو بثی و حزنی الی اللہ، یعقوب علیہ السلام کی طرح۔ فصبر جمیل واللہ المستعان ولا ما تصفون، حضرت یعقوب کی طرح۔ یہ سیکھیے، آپ اور میں اس دنیا میں ضرور آزمائے جائیں گے۔ ولا نبلونکم بشیء من الخوف والجوع ونقص من الاموال والانفس وبشر الصابرین۔ مسئلہ کیا ہے؟ جب سر پہ پڑتی ہے تو صبر بھول جاتا ہے۔ ایک بات یاد رکھیے، ایک چیز آپ نے یاد کی ہوئی آپ کے اندر ہے، وہ نہیں بھولتی، اور ایک ہے وہ جو کاغذ پہ لکھ کے لے جاتے ہیں، پیپر پہ لکھا یہ بولنا ہے، یہ بولنا ہے، یہ بولنا ہے، یہ بولنا ہے، آ کر دیکھا پیپر گھر رہ گیا، سارا بھول گئے، ہائے کیا کہنا تھا۔ کچھ لوگ دوسروں کی بولی ہوئی باتیں جا کر سناتے ہیں، کسی کے لفظ سنے، نوٹ کیے، جا کے بولا، یا آپ کہتے ہیں حق ادا کیا، نہیں یہ وومٹ ہو گئی ہے، کھانا ہضم ہوئے بغیر پلٹ کے باہر آ جائے وہ وومٹ ہے، کریں کہ اس کو کھائیں، ہضم کریں، پھر اپنے عمل پہ لائیں، پھر محاسبہ کریں، پھر اپنا تزکیہ کریں۔ جب وہ علم جو استاد سے لیا آپ کے جسم کا، آپ کے وجود کا حصہ بن جائے، جائیے ساری دنیا کو ڈلیور کریں، آپ اپنے استادوں سے بھی اچھا دیں گے انشاءاللہ۔ لیکن ہم اپنی ذات پہ لگائے بغیر اس کو دوسروں کو دیتے ہیں تو نقصان ہوتا ہے. کیا سیکھا اس رکوع میں؟ نمبر ایک, سختی میں اللہ کے آگے جھک جائیں. میں اب ساری بہنوں کو چند سیکنڈ کی دعوت دیتی ہوں. آپ کی زندگی میں کوئی صدمہ, کوئی چوٹ تو آئی ہوگی نا, کوئی ہے ایسا جو کہہ دے کوئی نہیں آئی؟ الحمدللہ میں کہہ سکتی ہوں مجھے نہیں کبھی زندگی میں محسوس ہوا. آئی ہوگی تو ہوشی کوئی نہیں, اللہ نے ایسا پیارا پہاڑ رکھ دیا کہ یاد ہی نہیں, تکلیف ہے ہی نہیں, کیونکہ اللہ کی رضا پہ راضی ہیں آپ. لیکن اگر کبھی آئی, اس کو سوچئے, اس وقت آتی ہیں, سب کو آتی ہیں, اللہ نے خود کہہ دیا, اور اس کے بعد کہیے اللہ مجھے اپنی بے بسی سمجھ آ گئی, میں مجبور ہوں, میں تیرے در کی بھکاری ہوں, تو مجھے معاف کر دے. اپنے آپ کو تھوڑا سا گلائیں. چولہے پہ آگ پہ گوشت کو رکھتے ہیں نا تو گوشت گلتا ہے, پھر نرم ہوتا ہے, اور کچھ چیزیں ایسی ہیں جس کو جتنا پکائیں اتنا سخت ہوتی ہیں. دل کی بوٹی کم پکائیں گے نرم رہے گی, زیادہ پکائیں گے سخت ہوگا. گردے کی بوٹی زیادہ پکائیں گے سخت ہو جاتی ہے. کچھ لوگوں کے دل تکلیفوں میں اور سخت ہوتے ہیں, یاد رکھیے. کہتے ہیں میں اللہ کو معاف نہیں کروں گی, نعوذ باللہ, انا للہ وانا الیہ راجعون, میں نے اللہ کا کیا بگاڑا, میں تو اتنی معصوم تھی, میں نے تو کبھی گناہ کیا ہی نہیں. مجھے کسی ایک سسٹر کے لفظ نہیں بھولتے, اب میں نے بات کی نا تو یاد آ گئے ہیں. جوانی میں بیوگی ہو گئی, اللہ کا حکم تھا, دو بچے بھی تھے, اللہ کا حکم تھا. جب وہ وقت پڑا تو ہوش کھو گئی, کہتی میں نے اللہ کا کیا بگاڑا ہے, میں نے تو آج تک کبھی کوئی چیونٹی کو بھی نہیں مارا, تو اللہ نے مجھے اتنی بڑی تکلیف کیوں دی ہے. یہ نہیں کرنا, اللہ کو بڑے برے لگتے ہیں وہ بول جو دکھ ہو تکلیفوں میں اللہ سے ناراضگی کے نکلتے ہیں. آپ کی میری اوقات ہی نہیں ہے, اللہ تعالیٰ آپ کو مجھے جھکا دے. پھر اس سے اپوزٹ بات بھی سیکھیے اسی رکوع میں, اچھے وقتوں میں اکڑنا نہیں ہے, کہ ہم جیسا کوئی ہو تو سامنے تو آئے. وہ ایک شعر بھی ہے نا مولانا ظفر کا, کہ اے ظفر اس کو آدمی نہ کہیے جس کو رنج میں خدا یاد نہ رہے اور خوشی میں نہ یاد رہے. آج ہمارا حال ہے خوشیوں پہ ہم کہتے ہیں اللہ تعالیٰ بعد میں بات کریں گے, اس وقت ٹائم نہیں ہے. عموماً ہماری خوشیاں اکڑ والی نہیں, کپڑے بھی اکڑ والے, چال بھی اکڑ والی, جوتے بھی ہیل والے, سر پہ جوڑے بھی بنے ہوئے تو اس میں بھی اکڑ ہے. کیوں؟ ہم کہتے ہیں ابھی اس وقت اللہ کی ضرورت نہیں رہی, سب کام ٹھیک ہو رہے ہیں, وہ اس وقت جاؤں گی جب کوئی گڑبڑ ہوگی. نہیں, یہ دو آتے اپنے اندر سے آج نکال دیجیے. خوشی میں اللہ کے نبی کا سر کہاں جھکا ہوا تھا فتح مکہ کے موقع پہ؟ کچھ جاوے کے ساتھ آپ کی داڑھی مبارک لگ رہی تھی. ایسے جنگوں میں فتح ہوتی تو سب سے پیچھے آپ ہوتے اور سارا قافلہ پہلے شہر میں آتا, لوگ خوشخبریاں اور مبارکیں ان کو دے چکے ہوتے, اور اگر کوئی گڑبڑ ہوتی تو سب سے پہلے آپ آگے ہوتے. اللہ ہمیں ایسے لیڈرز بنا دے. پھر عہد سے نہیں پھرنا, کفر والوں سے متاثر ہو کر ان جیسے کام نہیں کرنے. اور بڑی پیاری بات سیکھی ہے, یہ نمبر پانچ کو تعویذ بنا کر اپنے گلے میں لٹکا لیں اگر بڑا شوق ہے تو. یہ ایسے ہی کہہ رہی ہوں, یاد رکھیے اس بات کو, اللہ کسی وقت بھی میرے حالات بدل سکتا ہے, اس کا یقین رکھیے. یہ ہے بندہ مومن کی خوبی. بڑی پیاری مجھے حدیث لگتی ہے اور میں نے ہر سال ہی اس کو شاید کہیں نہ کہیں کوٹ کیا ہے. بہترین عبادت کیا ہے؟ انتظار الفرج, اچھے دنوں کا انتظار کرنا بہترین عبادت ہے. مثلاً بیمار ہیں, کیا حال ہے بھائی؟ ٹھیک ہوں. بہن کیا حال ہے؟ نہیں ٹھیک ہو رہی ہوں, پہلے سے بہتر ہوں, بس اب میں نے ٹھیک ہو جانا ہے. یہ کیفیت. اور سناؤ پھر, کاروبار کیسے میاں کا؟ اچھا ہو رہا ہے, بہت اچھا ہو جائے گا. پپڑیوں کو ہونٹ کی پانی سے چھپاتے ہوئے کہتے ہیں بہت اچھا کھا کے بیٹھے ہیں, یہ بنی ہے. مستقل نماز روزہ آپ میں نہیں کر سکتے, لیکن مستقل امید کی حالت میں تو رہ سکتے ہیں. لا تقنطوا من رحمت اللہ. پھر اگلی بات, کامیابی تک پہنچنے کے لیے صبر سے انتظار کیجیے. یہاں ایک جم دوں گی اس پارے کا, صبر تو صبر سے ہی آئے گا. کامیابی تک پہنچنے کے لیے صبر کی سیڑھیاں لازمی ہیں. ہم کہتے ہیں گاڈ گیو می پیشنس بٹ سون, سون نہیں آئے گا. صبر کے لیے صبر کرنا پڑتا ہے, اللہ ہمیں ٹھہراؤ دے دے. آگے چلیے رکوع نمبر سات, 142 سے 147, انوکھی ملاقات. ایسی ملاقات کبھی کسی کی کسی سے نہ ہوئی ہوگی. ایک خاکی ذرہ कायनात के मालिक से मिलने की ख्वाहिश करता है, समझ गए होंगे, मूसा की मुलाकात रब से। वबातना मूसा सलासीन लैलतन, और हमने मूसा अलैहिस्सलाम से 30 रातों का वादा किया और 10 रातें मज़ीद इसमें बढ़ा दीं, फिर इसको पूरा किया। बस इनके परवरदिगार का वक्त जब पूरी 40 रातों का हो गया और मूसा ने अपने भाई हारून अलैहिस्सलाम से कहा, मेरे बाद इनका इंतज़ाम रखना और इसलाह करते रहना और बदनज़म लोगों की राय पर अमल मत करना। इसमें मैनेजमेंट की बहुत सारी टिप्स हैं, काम किसी को दीजिए तो पूछिए, और अगर कहीं खुदा न खास्ता किसी जिम्मेदारी को निभा नहीं रहे तो अपना अल्टरनेट तैयार कीजिए, और अल्टरनेट तैयार करते वक्त पूरी ट्रेनिंग दीजिए, बदनज़मी से बचिए। सिर्फ इस एक आयत में से 5 नुक्ते निकले हैं, आगे भी बहुत से आएंगे। क्या हुआ? और जब मूसा अलैहिस्सलाम हमारे वक्त पर आए और इनके रब ने इनसे बातें की तो अर्ज़ किया है, मेरे परवरदिगार अपना दीदार मुझको करा दीजिए, रब्बी अरिनी अनजुर इलैक। मूसा का ये मुतालबा क्या हद से गुज़रा हुआ था? क्यों? यही जुमला बोला था उन 70 सरदारों में जिनका जिक्र पहले पारे में पढ़कर आए, और यही जुमला मूसा की ज़ुबान से है, क्योंकि महबूब को देखने की तलब तो होती है, मोहब्बत तो है कि अल्लाह को देखना है। जवाब सुन लीजिए, इरशाद हुआ, तुम मुझको हरगिज नहीं देख सकते, लन तरानी, लेकिन तुम इस पहाड़ की तरफ देखते रहो, वो अगर अपनी जगह पर बरकरार रहा और तुम भी फिर मुझको देख लोगे। बस जब इनके रब ने पहाड़ पर तजल्ली फरमाई तो तजल्ली ने इसके पर खच्चे उड़ा दिए, यानी पहाड़ रेजा रेजा हो गया। वखर्र मूसा साइका, और मूसा बेहोश होकर गिर पड़े। फिर जब होश में आए तो अर्ज़ किया, बेशक आपकी ज़ात पाक है, मैं आपकी जनाब में तौबा करता हूँ, मैं सबसे पहले आप पर ईमान लाने वालों में हूँ। इरशाद हुआ, मूसा, मैंने पैगंबरी और अपनी हम कलामी से और लोगों पर तुमको मुमताज़ कर दिया, तो जो कुछ तुमको अता किया है इसको लो और शुक्र करो। और हमने चंद तख्तियों पर हर किस्म की नसीहत और हर चीज़ की तफसील इनको लिख कर दी, तुम इनको पूरी ताकत से पकड़ लो और अपनी कौम को हुक्म दो कि इनके अच्छे अच्छे अहकाम पर अमल करें। अब बहुत जल्द तुम लोगों को इन बात ना मानने वालों का मुकाम दिखलाता हूँ, मैं ऐसे लोगों को अपने अहकाम से दूर ही रखूँगा जो दुनिया में तकब्बुर करते हैं, और ये वो लोग हैं जिन्होंने हमारी आयात को और क़्यामत को पेश आने को झुटलाया, इनके सब काम गारत हो गए और इनको वही सज़ा दी जाएगी जो कुछ ये करते थे। क्या पता चला? एक अजीब सा मुतालबा था। इधर मूसा अलैहिस्सलाम ने अल्लाह ताला को देखने का मुतालबा किया। अल्लामा इकबाल इस पे कहते हैं कि सदाए लन तरानी, सुन के चुप हूँ मैं, यानी मूसा को अल्लाह ने कह दिया था कि तू मुझे नहीं देख सकता तो मैं इस बात को सुन के चुप हो जाता हूँ, वरना दिल तो मेरा भी बड़ा करता है कि अल्लाह को देखूँ। पहले तो अपने आप से पूछिए, किस किस के दिल में ये ख्वाहिश है कि अल्लाह को देखूँ? अल्लाह के नबी की दुआओं में ये दुआ थी, अल्लाहुम्मा इन्नी अस्अलुका लज़्ज़तन नज़री इला वज्हिका वश्शौक़ इला लिक़ाइका। अल्लाह, मैं तुझे देखना चाहती हूँ। तो पहली बात है कि ये मोहब्बत की दलील है कि आप अल्लाह ताला को देखना चाहते हैं, ये बुरी बात नहीं है। हाँ, लेकिन छोटा मुँह बड़ी बात है। दूसरी बात इस हिस्से से जो आपको मुझे समझ आई वो क्या है कि जब इंसान को मौका मिल जाए दुनिया में अल्लाह के सामने खड़े होकर इय्याका नाबुदू व इय्याका नस्तईन कहने का, तो ये असल में अल्लाह को देखना ही है। जिब्राइल अलैहिस्सलाम ने क्या कहा था, इबादत कैसे करो? कअन्नका तराहू। एहसान दीन की सबसे ऊंची सीढ़ी है, तकवा का आखिरी दर्जा एहसान। तो आपके मेरे लिए रियली आम आंखों से अल्लाह को देखना तो फ़िलहाल मुमकिन नहीं, लेकिन याद रखिए सही रिवायात से ये बात मिलती है, क़यामत के दिन जन्नती देखेंगे। अल्लाह आपकी मेरी आंखों में एक ख़ास ताकत पैदा कर देगा कि जिसके बाद हम अल्लाह ताला को देख सकेंगे। आज नहीं हो सकता, आज नमाज की सूरत में अल्लाह से बातें कर लीजिए, उसको देख लीजिए, और इसी तरह कुरान पढ़ कर अल्लाह ताला से कलाम कर लीजिए। और दूसरी बात एक है कि मूसा बेहोश हो गए। इस पे हदीस सुन लीजिए, क़यामत के दिन सब लोग बेहोश होंगे और जब वो होश में आएंगे तो अल्लाह के नबी कहते हैं सबसे पहले मैं होश में आऊँगा। लेकिन मैं देखूंगा कि मूसा अलैहिस्सलाम अर्श का पाया थामे खड़े हैं। मुझे नहीं मालूम कि वो मुझसे पहले होश में आए या कोहे तूर की बेहोशी के बदले में मैदान मख्शर की बेहोशी से उनको पाक रखा गया। यानी मूसा पता नहीं बेहोश होंगे भी क़यामत के दिन के नहीं। ये सही बुखारी की रिवायत है 74:28। दूसरी बात देखिए, इसमें तकब्बुर की भी है। जिनके दिलों में तकब्बुर होता है, बड़ाई का एहसास होता है, ख़ुद को कुछ समझने का एहसास होता है, फिर वो लोग इस चीज़ से दूर ही रहते हैं जो कि अल्लाह ताला ने उनको कहा होता है। तकब्बुर का नतीजा हमेशा जहालत होगी। ऐसे लोगों को हक़ समझना, हक़ को कबूल करना और इस पे अमल करना बहुत मुश्किल लगता है। दिल उलट जाते हैं, आंखें कान बेकार हो जाते हैं और दिल टेढ़े हो जाते हैं। तो अपने आप को पूछिए, क्या मेरे अंदर तकब्बुर तो नहीं है? ख़ुद को बड़ा तो नहीं समझती? क्या सीखा? पहली बात, अपनी ख्वाहिशात को कंट्रोल में रखना। जो अल्लाह अता करे इस पर शुक्र अदा करना है। जो ना मिले उस पर सब्र करना है। जो कुछ मुझे मिला है रब की अता है, जैसा अमल करूंगी वैसी सज़ा या जजा पाऊंगी। फसाद फैलाने वालों के तरीक़ों पे नहीं चलना। तौबा करते रहना है। हक़ के दलाइल को खुले दिल से कबूल करना है। अल्लाह ताला इसकी तौफीक अता फरमाए। आगे है 148 से 151, बुलंदी से पस्ती का सफ़र। अल्लाह कैसे मुख्तलिफ मौके लाता है ज़िंदगी में, आइए देखिएगा। वत्तख़ज़ कौम मूसा मिन बादिही मिन खुलीजिहिम अजलन जसदल लहू खुवार। और मूसा अलैहिस्सलाम की कौम ने इनके बाद अपने जेवरों का एक बछड़ा माबूद के तौर पर बना लिया, जो कि एक जिस्म था जिसमें एक आवाज़ थी। देखिए, दिल में बछड़े की मोहब्बत थी ना, ज़रा सा लीडर इधर से उधर हुआ, वहीं पलट गए जहाँ से आए थे। अल्लाह हमें ऐसा ना करे। और वो कैसा बछड़ा बनाया जिसका इनको कोई हक नहीं, और अगर तमाम निशानियाँ देख ले तब भी वो ईमान न लाएं, और अगर हिदायत का रास्ता इनको मिल जाए। यानी बछड़ा तो बना लिया, और जब बछड़े को देखा बना लिया तो उसके बाद क्या हुआ कि उनकी आंखें ही ना काम कर रही कि ये बछड़ा तो बात ही नहीं करता। आप देखिए कि शिर्क के सारे मज़ाहिर जो होते हैं ना, वो ऐसे ही होते हैं। एक ऐसी डमी सी चीज़ बना ली जैसे बच्चों का खिलौना है बछड़े की शक्ल का, अब वो बातें तो नहीं करता, तो क्या हुआ? और अगर तमाम निशानियाँ देख लें तब भी वो ईमान न लाएं, और अगर हिदायत का रास्ता देखें तो इसको अपना तरीका ना बनाएं, और अगर गुमराही का रास्ता देख लें तो इसको अपना तरीका बना लें। ये इस सबब से कि उन्होंने हमारी आयतों को झुठलाया और इनसे गाफिल रहे। ये है सबीलुर रुश्द बमुकाबला सबीलुल गई। अल्लाह ताला आपको मुझे सिराते मुस्तकीम पे रखे और गुमराहियों के रास्तों से दूर रखे। बड़ा ख़तरनाक है ये रास्ता। आप कहते हैं ना सिरात अल मुस्तकीम, सीधा रास्ता। सिरात मुस्तकीम सीधी नहीं है, ये क्रिस क्रॉस है, ज़िग ज़ैग, और हर मोड़ पे जंक्शन आते हैं जहाँ सिरात मुस्तकीम और सिरात गई यानी रुश्द और गई का रास्ता ऐसे मुड़ता है। ये जो गोल चक्कर होते हैं ना राउंड अबाउट, जो बड़े ख़तरनाक होते हैं। आप रोज़ इधर आ रही हैं अल्हम्दुलिल्लाह, कल कोई इस वक्त पे मसला आ सकता, बस ये क्रिस क्रॉस होगा। आप उस वजह से रुक जाती हैं या आ जाती हैं, ये आपका सिराते मुस्तकीम से हटकर दूसरी तरफ जाना हो सकता है। तो हमेशा इस सफ़र में, नेकियों के सफ़र में, अच्छे कामों के करने के दौरान अपने आप को केयरफुली गाइड कीजिए कि कहीं रोड बदल तो नहीं गई, कहीं मेरा रास्ता बदल तो नहीं गया। और याद रखिए, नेकियों के काम करते हुए पहले रास्ते नहीं बदलते, जहन बदलता है, सोच भटकती है, शक का जरासीम दिमाग में आता है, फिर उस रास्ते पर चलना बड़ा मुश्किल होता है जहाँ कई सालों से चल रहे थे, फिर अपने बेगाने लगने लगते हैं और दूर के ढोल सुहाने लगने लगते हैं। इसीलिए अल्लाह ताला इधर आपको मुझे ये चीज़ बताते हैं कि ये वो लोग हैं। कौन से? ये वो लोग हैं जिन्होंने हमारी आयतों को और क़्यामत के दिन पेश आने को झुठलाया। इनके सब काम गारत गए, और इनको वही सज़ा दी जाएगी जो कुछ ये करते थे। और मूसा अलैहिस्सलाम की कौम ने इनके बाद अपने जेवरों का एक बछड़ा मबूत ठहरा लिया, जो एक कालिब था जिसमें एक आवाज़ थी। क्या उन्होंने ये ना देखा कि वो इनसे बात नहीं करता और ना कोई राह बतलाता था? पता क्या चला कि मबूत का काम है लोगों को राह दिखाए। इसको उन्होंने मबूत करार दिया, ये तो बड़ी बेइंसाफ़ी का काम है। और जब ये शर्मिंदा हुए और मालूम हुआ कि वाकई वो लोग गुमराही में पड़ गए, तो कहने लगे, अगर हमारा रब हम पर रहम न करे और हमारा गुनाह माफ़ न करे तो हम तो बिल्कुल गए गुजरे हो जाएं। اور جب موسیٰ علیہ السلام اپنی قوم کی طرف واپس آئے، کہاں سے آئے؟ اللہ سے ملاقات کر کے آئے، نیکی کا کام کر کے آئے. آپ میں سے بھی کچھ لوگوں کا یہ حال ہو سکتا ہے، جب یہاں سے گھر جائیں اور بچوں نے گند ڈالا ہو اور بچوں نے چیزیں توڑی پھوڑی ہوں تو کیا ہوگا؟ موسیٰ علیہ السلام کے پیچھے قوم نے بچھڑا بنا لیا. دیکھ کر موسیٰ کا کیا حال ہوا ذرا سوچئے. واپس آئے غصے اور رنج میں بھرے ہوئے، تو فرمایا کہ تم نے میرے پاس یہ بڑی بری جانشینی کی، کیا اپنے رب کے حکم سے پہلے ہی تم نے جلد بازی کر لی اور جلدی سے تختیاں ایک طرف رکھی اور اپنے بھائی کا سر پکڑ کر اس کو اپنی طرف گھسیٹنے لگے؟ ہارون علیہ السلام نے کہا، ہے میری ماں کے بیٹے، میرے ماں جائے، ان لوگوں نے مجھ کو بے حقیقت سمجھا اور قریب تھا کہ مجھ کو قتل کر ڈالتے، بس تو مجھ پر دشمنوں کو مت ہنسنے دے اور مجھ کو ان ظالموں کے ذمن میں شمار نہ کرو. کیا پتہ چلا کہ جب بھائی بھائی سے لڑتا ہے تو دشمن خوش ہوتے ہیں، اس سے بچنا ہے. دعا یاد کر لیجئے، اللہم انی اعوذ بک من جہد البلائی و درک الشقائی و سوء القدائی و شماتت الادائی. چار چیزیں ہیں اس میں پناہ مانگی جانے والی. اے اللہ، میں تیری پناہ میں آتی ہوں کہ مجھ پہ بلائیں اتریں، مجھے بدبختی پہنچے، میرے اوپر کوئی برا فیصلہ لاگو ہو اور میرے دشمن خوش ہوں. اللہ کرے کہ ہم بھی ان دعاؤں کو یاد کر سکے. موسیٰ علیہ السلام نے کہا، میرے رب میری خطا معاف فرما اور میرے بھائی کی بھی، اور ہم دونوں کو اپنی رحمت میں داخل فرما. یہاں نوٹ کیجئے، جب دل میں مسلم ہوڈ ہوتا ہے نا، وقتی غصہ آیا موسیٰ کو بھائی پہ، لیکن ٹھہرا نہیں، صرف اپنے لیے دعا نہیں کر رہے بلکہ اپنے بھائی کے لیے بھی کہہ رہے ہیں کہ اللہ اس کو بھی اپنی رحمت میں داخل فرما، اور تو سب رحم کرنے والوں میں سب سے زیادہ رحم کرنے والا ہے. دعا دہرا لیجئے، ہر اس مسلمان بھائی اور بہن کو تصور میں لائیے جس سے آپ ناراض ہیں، جس سے آپ کو دکھ پہنچا اور جس نے آپ کے بقول آپ پر زیادتی کی. اب وہ مالی معاملوں میں کی، جائیدادوں میں کی، رشتے ناتوں میں کی، یہ سوچ کر اس دعا کو مانگ لیجئے. میرے ساتھ ساتھ آپ بھی بولیے، رب اغفر لی ولی اخی وادخلنا فی رحمتک وانت ارحم الراحمین. اور دل سے بھی معاف کر دیجئے، آپ کے ہم نے تو صرف دعا پڑھنے کے لیے کہا تھا، سب کو معاف کر دیں. اللہ ان کے بھی دلوں میں ڈالے گا، وہ بھی آپ کو معاف کر دیں گے. مت سوچئے کہ صرف آپ کو گلہ ہے کسی پہ، دوسرے کو بھی آپ کے اوپر اتنا ہی گلہ ہوتا ہے جتنا عموماً آپ کو اس کے اوپر ہوتا ہے. کیا سیکھا؟ پہلی بات ہے، خواہش نفس کی پیروی نہیں کرنی، لیڈر کی بات ماننی ہے، توبہ کرنی ہے اور دعائیں کرنی ہے، اپنے لیے اور گھر والوں کے لیے رحمت طلب کرنی ہے، اپنی غلطیوں پر استغفار کرتے رہنا ہے، اللہ کے رحیم ہونے کا یقین رکھنا ہے، اور اللہ تعالیٰ اس یقین میں پختگی کر دے.